प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 अब 22 दिन बाँकी।
यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। जनअपेक्षानुरूपको विकास र समृद्धिका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य भएको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। चलचित्र विधेयक 2081 राष्ट्रिय सभाबाट पारित। आर्थिक लाभ नदिने ससाना आयोजना मात्र रोकिएको अर्थमन्त्री रामेश्वर खनालद्वारा प्रष्ट। सत्तारूढ़ दलका तत्कालीन सांसद र सुरक्षा अधिकारीको हत्या गरेको अभियोगमा श्रीलंकाको एक अदालतद्वारा 16 अभियुक्तलाई मृत्युदण्डको फैसला। र T20 विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले भोलि इटालीसँग प्रतिस्पर्धा गर्दै। समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियारको दुरूपयोग कुनै सामान्य त्रुटि नभएर त्यो राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौती भएको बताउनु भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको 35 स्थापना दिवसका अवसरमा आज काठमाण्डुमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शक्ति र पद हुँदैमा कोही पनि कानूनी जवाफदेहिताबाट मुक्त हुँदैन भन्ने विश्वास आम नागरिकमा दिलाउने गरी काम गर्नुपर्ने खाँचो औल्याउनुभयो। राष्ट्रपति पौडेलले जनताको अपेक्षा अनुसारको विकास र समृद्धि हासिल गर्न अख्तियार दुरूपयोगको अन्त र भ्रष्टाचार नियन्त्रण अपरिहार्य भएको बताउनुभयो। कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा सुशासन विकास र समृद्धिको लक्ष्य हासिल गर्न भ्रष्टाचार नियन्त्रण अनिवार्य शर्त भएको बताउनुभयो। प्रधानमन्त्री कार्कीले नेपालले अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रतिबद्धता अनुरूप भ्रष्टाचार विरूद्धको दोस्रो रणनीतिक योजना निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले मुलुकको भूमि र राजस्व प्रशासनमा बढ़दै गएको विकृतिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारी र सार्वजनिक सम्पत्तिको दोहन रोक्न कड़ा कदम चाल्नुपर्ने आवश्यकता औल्याउनुभयो। प्रमुख आयुक्त राईले भ्रष्टाचारको दृष्टिकोणले उच्च जोखिममा रहेको क्षेत्रहरूमा आयोगले प्राथमिकताका साथ अनुसन्धान र अभियोजन गरिरहेको बताउनुभयो। आयोगको 35 स्थापना दिवसका अवसरमा प्रमाणपत्र र नगद 25,000 रूपैयाँ राशिको उत्कृष्ट अख्तियार सेवा पुरस्कार तथा उत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार सो कार्यक्रममा वितरण गरिएको थियो। राष्ट्रिय सभाको आजको बैठकले चलचित्र विधेयक 2081 पारित गरेको छ। प्रधानमन्त्री एवं संचार तथा सूचना प्रविधि मन्त्री सुशीला कार्कीका तर्फबाट महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले प्रस्तुत गर्नुभएको विधान व्यवस्थापन समितिको प्रतिवेदन सहितको चलचित्र विधेयक 2081 सभाले सर्वसम्मतिले पारित गरेको हो। बैठकमा विधान व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले समितिको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुभएको थियो। यस्तै आजको बैठकमा 6 वर्ष समयावधि पूरा गरेर फागुन 20 गतेदेखि विदाई हुन लाग्नुभएका सांसदहरूले आफ्नो अनुभवहरू प्रस्तुत गर्नुभएको थियो। बैठकमा सांसदहरू देवेन्द्र दाहाल, तुलसा कुमारी दाहाल, गंगा कुमारी बेलवासे र गोपाल भट्टराईले राष्ट्रिय सभालाई प्रभावकारी बनाउन राजनीतिक भाषणहरू कम गर्दै शिक्षा, स्वास्थ्य, विकास, कृषि नीतिहरूका सम्बन्धमा गहिरो अध्ययन गरी विश्लेषणात्मक विचार प्रस्तुत गर्दा प्रभावकारी हुने बताउनुभयो। यसअघि बैठकमा सांसदहरूले निर्वाचन सुरक्षा, कालाबजारी नियन्त्रण र सड़क सुरक्षा लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। बैठकमा सांसदहरूले फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिक्दै जाँदा दिन प्रतिदिन विभिन्न घटनाहरू बढ़िरहेको भन्दै निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्ने गरी सुरक्षा व्यवस्था कायम गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। अर्थमन्त्री रामेश्वर खनालले तत्काल आर्थिक लाभ नदिने खुद्रे तथा टुक्रे आयोजना मात्र रोकिएको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले उठाउनु भएको प्रश्नको जवाब दिँदै उहाँले विकास निर्माण आयोजना स्थगन गरिएको विषयमा स्पष्ट पार्दै तयारी नै नभएका र समष्टिगत रूपमा बजेटीय दबाव र प्राथमिकता पुनर्संरचनाका कारण यस्तो निर्णय गर्नु परेको प्रश्न पार्नुभयो। उहाँले आन्दोलनबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, सार्वजनिक सेवा पुनर्संचालन, राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्न आवश्यक स्रोतको व्यवस्थापन, चालू तथा महत्वपूर्ण आयोजनामा कम विनियोजनका कारण सृजित दायित्व भुक्तानी, आर्थिक पुनरुत्थान तथा घाइते र शहीद परिवारलाई राहत उपलब्ध गराउने दायित्वले बजेटमा चाप परेको सभालाई जानकारी गराउनुभयो। यस्तै बैठकमा मन्त्री खनालले दलित समुदायको हक कार्यान्वयन गर्न दलितको हक अधिकार र विकास सम्बन्धी विधेयकको मस्यौदा निर्माण प्रक्रिया तीव्र पारिएको जानकारी गराउनु भएको थियो। राष्ट्रिय सभाको अर्को बैठक फागुन 1 गते अपरान्न 12:15 बजे बस्नेछ। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि 53 जिल्लाका 117 निर्वाचन क्षेत्रको मतपत्र छपाई सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। आजसम्म 1,50,00,000 भन्दा बढ़ी मतपत्र छपाई भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले जानकारी दिनुभयो। प्रत्यक्षतर्फको निर्वाचनका लागि 2,03,23,000 मतपत्र छाप्नुपर्ने आयोगले जनाएको छ। प्रधान सेनापति अशोक राज सिगदेलले एकीकृत सुरक्षा योजना 2082 अनुसार निर्वाचनलाई सुरक्षित तौरले सम्पन्न गर्न निर्देशन दिनुभएको छ। जंगी अड्डामा प्रतिनापति समन्वयात्मक बैठकको आज समापन गर्नुहुँदै प्रधान सेनापति सिगदेलले अन्य सुरक्षा निकाय एवं सबै सरोकारवाला संघको समन्वयात्मक रूपमा कार्य गरी आगामी फागुन 21 गते हुने निर्वाचन सुरक्षित रूपमा सम्पन्न गर्न निर्देशन दिनुभएको हो। हिजो शुरू भएको बैठकमा वर्तमान परिस्थितिको विश्लेषण, तालिमहरूको समीक्षा, बन्दोबस्ती पक्ष लगायत समसामयिक विषयहरूमा समेत छलफल भएको नेपाली सेनाले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ हजुर।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले तोकिएको मितिमा निर्वाचन हुने भएकाले निर्वाचन प्रक्रियामा जुट्न निर्देशन दिनुभएको छ। पोखरामा आज आयोजित पार्टीको जिल्ला स्तरीय कार्यकर्ता भेलामा संयोजक प्रचण्डले निर्वाचन हुँदैन कि भन्ने दुविधाबाट मुक्त भई प्रचार प्रसार अभियानमा सक्रिय हुन निर्देशन दिनुभएको हो। उहाँले जेएनजी आन्दोलनपछि मुलुकमा विकसित असाधारण परिस्थितिमा हुन लागेको निर्वाचनमा आफ्नो ठाउँबाट आजैदेखि सक्रिय भई लाग्न आग्रह समेत गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनले मुलुकलाई नयाँ दिशा निर्देश गर्ने बताउनु भएको छ। पोखरामा आज आयोजित कार्यक्रममा उहाँले देशमा विकास र सुशासन चाहिएको उल्लेख गर्नुहुँदै आगामी निर्वाचनबाट मुलुकले सक्षम नेतृत्व पाउने विश्वास व्यक्त गर्नुभयो। न्याय र सुशासनको माग गर्दा शहीद भएका 9 युवाहरूको सपनालाई खेर जान नदिने बताउनुभयो। उपराष्ट्रपति रामसाह प्रसाद यादव जापानका सम्राट नारूहितोको 66 शुभ जन्मोत्सव तथा नेपाल जापान बीच कूटनीतिक सम्बन्ध स्थापना भएको 70 वर्षगाँठका अवसरमा काठमाण्डु स्थित जापानी दूतावासले आज आयोजना गरेको स्वागत समारोहमा शरीक हुनुभयो। त्यस अवसरमा नेपालका लागि जापानी राजदूत मेइदा तोरूले जापानका सम्राट, सम्राज्ञी र प्रधानमन्त्रीसँग राष्ट्रपति रामचन्द्र पौडेलको भेटवार्ताबाट दुई देश बीचको सम्बन्ध थप विस्तारमा योगदान पुगेको बताउनुभयो। राजदूत तोरूले यस्ता भ्रमण आदान प्रदानले सन् 1899 शुरू भएको जनस्तरको सम्बन्ध समेत सुदृढ हुँदै गएको उल्लेख गर्नुभयो। वन तथा वातावरण मन्त्री माधव प्रसाद चौलागाईले मुलुक समृद्धिका लागि वातावरण संरक्षण सँगै दिगो पूर्वाधार विकास आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। आज काठमाण्डुमा आयोजित कार्यक्रममा मन्त्री चौलागाईले जनतालाई सुशासनको प्रत्याभूति प्रदान गर्न तीनै तहका सरकार र सरोकारवाला निकाय सबैले जिम्मेवारी निर्वाह गर्नुपर्ने र भएका कानून कार्यान्वयनमा जोड़ दिनुपर्ने उल्लेख गर्नुभयो। लमजुङको मर्स्याङदी गाउँपालिका नौ मिर्चेमा आज जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। भुजुङबाट बेसी शहरतर्फ जाँदै गरेको जीप सड़कबाट करिब 50 मिटर तल खस्दा गम्भीर घाइते भएकै कोहोला सोथर गाउँपालिका चार भुजुङकी 74 वर्षीय मल कुमारी गुरूङको उपचारको क्रममा मृत्यु भएको हो। यसै गरी रूकुमपुरबाट दाङको तुलसी पूर्वतर्फ गइरहेको जीप आज राप्ती राजमार्ग अन्तर्गत कपूरकोट गाउँपालिका 3 चोरखोला नजिक दुर्घटना हुँदा चालकको घटनास्थलमा मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। कपूरकोट स्थित प्रहरी चौकीका अनुसार रूकुमपूर्वको सिस्ने गाउँपालिका 4 34 वर्षीय जीप चालक विजय विकको घटनास्थलमा मृत्यु भएको हो। पाठेघरको मुखको क्यान्सर विरूद्धको ह्युमन पापिलोमा भाइरस एचपीभी खोप अभियान 56 जिल्लाका 493 स्थानीयतामा सञ्चालन भइरहेको स्वास्थ्य सेवा विभागले जनाएको छ। हिमाली र पहाड़ी भेगका 21 जिल्ला बाहेकका 56 जिल्लामा 493 स्थानीयतामा खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर अभियान गौतमले जानकारी दिनुभयो। उहाँले खोप अभियान यही माघ 25 गतेदेखि सञ्चालन भए पनि हिमाली र पहाड़ी जिल्लामा चिसो र हिमपात हुने भएकाले चैतमा मात्र खोप अभियान सञ्चालन हुने बताउनुभयो। सरकारले कक्षा 6 पढ्ने किशोरी र विद्यालय बाहिर रहेका 10 वर्ष उमेर समूहका तथा गत वर्षको एचपीभी खोप अभियानमा छुटेका हाल कक्षा 7 10 पढ्ने किशोरी र 11 वर्षदेखि 14 वर्षका विद्यालय बाहिरका किशोरी पाठ्यघरको क्यान्सरबाट बचाउनका लागि खोप अभियान सञ्चालन गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। श्रीलंकाको एक अदालतले सन् 2022 सत्तारूढ़ दलका तत्कालीन सांसद र वहाँका एक सुरक्षा अधिकारीलाई हत्या गरेको अभियोगमा 16 अभियुक्तलाई आज मृत्युदण्डको सजाय सुनाएको छ। सन् 2022 तत्कालीन सांसद अमरा किर्थि अथु कोरोला र वहाँका एक सुरक्षा अधिकारीलाई हत्या गरेको अभियोग लागेका 41 मध्ये अदालतले 16 जना अभियुक्तलाई मृत्युदण्डको सजाय सुनाएको हो। अब आर्थिक समाचार।
नेपाल राष्ट्र बैंकका गवर्नर डाक्टर विश्वनाथ पौडेलले नेपाल अन्तर्राष्ट्रिय वित्तीय निकाय फाइनेन्सियल एक्सन टास्क फोर्सको ग्रे लिस्टमा पर्नु चुनौतीपूर्ण भए पनि मुलुकको सम्पत्ति शुद्धिकरण संयन्त्र सुधार्न यसलाई ठूलो अवसरका रूपमा लिनुपर्ने बताउनु भएको छ। नेपाल राष्ट्र बैंकको सम्पत्ति शुद्धिकरण रोकथाम तथा सुपरिवेक्षण विभागद्वारा बुधबार काठमाडौँमा आयोजित सम्पत्ति शुद्धिकरण तथा आतंकवादलाई वित्तीय सहयोग सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा गवर्नर पौडेलले ग्रे लिस्टमा पर्नु नेपालका लागि अवसरका रूपमा पनि रहेको उल्लेख गर्नुभयो। अत्याधुनिक प्रविधि प्रयोग गरी वित्तीय अपराध गर्ने प्रवृत्ति बढ़दै गएको बताउँदै गवर्नर पौडेलले त्यसलाई नियन्त्रण गर्न सुपरिवेक्षण संयन्त्रलाई थप स्रोत साधन सम्पन्न बनाउनु पर्नेमा पनि जोड़ दिनुभयो। बिहिबारसम्म सञ्चालन हुने सम्मेलनमा नेपाल भारत श्रीलंका बंगलादेश र मंगोलियाका केन्द्रीय बैंकका अधिकारीहरूको सहभागिता रहेको छ। चालू आर्थिक वर्ष 2082-83 को बजेटको अर्धवार्षिक समीक्षाबाट बजेट कार्यान्वयनको अवस्था निकै कमजोर र असन्तुलित भएको देखिएको छ। सरकारले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन अनुसार संघ सरकारको बजेट खर्च 35 र प्रदेश सरकारको बजेट खर्च 14% खुम्चिएको उल्लेख छ। चालू आर्थिक वर्षको बजेटबाट पुष मसान्तसम्म 6,90,21,78,00,000 खर्च भएको छ, जुन कुल बजेटको 35.14% मात्र हो। त्यस्तै सातवटै प्रदेशको कुल बजेट 2,87,70,33,00,000 रहेकोमा पुष मसान्तसम्ममा 14.16% मात्र खर्च भएको देखिएको छ। संघीय विषयगत मन्त्रालयको खर्चको अवस्था नाजुक रहेको समीक्षा प्रतिवेदनले औल्याएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय 21 मन्त्रालय र राष्ट्रिय योजना आयोग समेत गरी 23 संघीय निकाय मध्ये 5 मात्र आफ्नो वार्षिक विनियोजित बजेटको 40% भन्दा बढी खर्च गर्न सकेका छन्। यस अवधिमा 14 मन्त्रालयको खर्च 30% भन्दा तल रहेको छ। नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका 2082 स्वीकृत गरेको छ। निर्देशिकाको नयाँ व्यवस्था अनुसार नेपाली शेयर बजारका लगानीकर्ताले 1 वर्षसम्मको मार्जिन कारोबार सुविधा पाउन सक्ने भएका छन्। नेपाल धितोपत्र बोर्डले आगामी फागुन 1 गतेदेखि 1 वर्ष अवधिको र त्यसपछि पनि नवीकरण गर्न मिल्ने गरी मार्जिन कारोबार सुविधाको व्यवस्था निर्देशिका मार्फत गरेको छ। धितोपत्र बजारमा शेयर किन्दा निश्चित प्रतिशत क्रय मूल्य राखी बाँकी रहेको रकमलाई ब्याज तिर्ने गरी उधारो कायम गर्ने गरी गरिने धितोपत्रको कारोबार गर्ने व्यवस्था नै मार्जिन कारोबार हो। त्यसका लागि धितोपत्र बोर्डले मार्जिन कारोबार निर्देशिका तयार गरी लागू गर्न लागेको हो। नेपालमै बनेको एआई समर्थित एकीकृत डिजिटल इको सिस्टम ग्लोबल डायरी सञ्चालनमा आएको छ। आम नागरिक व्यवसायी र सरकारी निकायलाई लक्षित गरी डिजिटल प्लेटफर्म अभ्यासमा ल्याइएको बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो। यस मार्फत व्यवसायलाई आफ्नो डिजिटल उपस्थितिलाई वेबसाइट स्तरमा पुर्याउने, बजारीकरणको खर्च घटाउने र ग्राहकसँग सिधा संवाद गर्ने सुविधा दिएकोले व्यवसायको विस्तार र प्रवर्धनमा सहयोग पुग्ने जनाइएको छ।
आर्थिक समाचारका साथ हुनुहुन्थ्यो भुवन आचार्य। खेल समाचार अजय बमबाट।
भारत र श्रीलंकामा चलिरहेका टी20 विश्वकपमा नेपालको आफ्नो दोस्रो खेलमा बिहिबार इटालीको सामना गर्दैछ। नेपालले टी20 आईमा पहिलो पटक इटालीको सामना गर्न लागेको हो। टी20 को फर्मेटमा नेपालले इटालीको पहिलो पटक सामना गर्न लागेको हो, तर 50 ओभरकोमा भने नेपाल र इटाली 3 पटक आम्ने सामने भइसकेका छन्। इटालीसँग भएका 3 भेटमा नेपालले नतिजा आफ्नो पक्षमा पारेको छ। नेपाल र इटाली बीचको पहिलो खेल सन् 2005 मलेसियामा आयोजना भएको विश्वकप छनौट सिरिज डिभिजन 2 भएको थियो। उक्त भेटमा नेपालले इटालीलाई पराजित गरेको थियो। सन् 2010 आयोजना भएको विश्वकप लिग डिभिजन 4 नेपालले इटालीको सामना गरेको थियो। यस खेलमा नेपालले इटालीलाई 5 पराजित गर्यो। तेस्रो तथा इटालीसँगको पछिल्लो भेट सन् 2013 बर्मुडामा भएको विश्वकप लिग डिभिजन 3 भेट भएको थियो। उक्त खेलमा नेपालले इटालीलाई 8 पराजित गरेको थियो। सन् 2012 र सन् 2013 आयोजना भएको टी20 विश्वकप ग्लोबल छनौटमा इटाली र नेपाल सहभागी भएका थिए। सहभागी भए पनि फरक समूहमा रहेका कारण इटाली र नेपालको खेल भने भएको थिएन। इटालीले युरोपेली क्षेत्रीय छनौट पार गर्दै पहिलो पटक टी20 विश्वकपमा स्थान बनाएको हो। विश्वकपको डेब्यू खेलमा स्कल्यान्डसँग 73 फराकिलो अन्तरले पराजित भएको थियो। तेस्रो पटक विश्वकप खेलिरहेको नेपालले भने पहिलो खेलमा इङ्ल्यान्डसँग 4 हार बिहोरेको थियो। नेपालले अहिले आईसीसी टी20 वरियतामा 16 स्थानमा रहँदा इटाली 27 स्थानमा रहेको छ। बिहिबार नेपालले इटालीलाई टी20 आईको 31 प्रतिद्वन्दी मुलुकको रूपमा रहनेछ। जारी आईसीसी टी20 विश्वकपमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई हराएको छ। दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई हराएको हो। दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिकाले दिएको 24 टार्गेट पछ्याएको अफगानिस्तानले 19 मात्रै बनाउन सक्यो। यसअघि नियमित खेलमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले 187 बनायो भने अफगानिस्तानले पनि विश्व ओभरमा 187 नै बनायो।
अब मौसम। आगामी 24 कोशी र गण्डकी प्रदेशको उच्च पहाड़ी तथा हिमाली भूभागमा साधारणतया बदली लाग्नुका साथै कोशी र गण्डकी प्रदेशको उच्च पहाड़ी तथा हिमाली भूभागको 1-2 स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। जन अपेक्षा अनुरूपको विकास र समृद्धिका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य भएको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। चलचित्र विधेयक 2081 राष्ट्रिय सभाबाट पारित। आर्थिक लाभ नदिने ससाना आयोजना मात्र रोकिएको अर्थमन्त्री रामेश्वर खनालद्वारा प्रष्ट। सत्तारूढ़ दलका तत्कालीन सांसद र सुरक्षा अधिकारीको हत्या गरेको अभियोगमा श्रीलंकाको एक अदालतद्वारा 16 अभियुक्तलाई मृत्युदण्डको फैसला। र टी20 विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले भोलि इटालीसँग प्रतिस्पर्धा गर्दै। यसका साथै राति 9 समाचार सक्यो। अर्को समाचार राति 10 हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।